यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। अमेरिकी सहयोग परियोजना एमसीसीको सम्झौता अगाडि बढ़ाउनु सरकारको दायित्व भएको गृहमन्त्री बालकृष्ण खाँडको भनाई। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलको विरोधका बावजूद 2 अध्यादेश स्वीकृत। र मलेसियामा दशकौं यताको भीषण बाढ़ी, 14 जनाको मृत्यु, हजारौं विस्थापित। अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनु भएको छ। मालदिप्समा भएको 13 साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटार स्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा सम्मान गर्दै उहाँले खेलाड़ीको हौसला प्रदान गर्नका लागि आगामी दिनमा पनि पदक विजेता खेलाड़ीलाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। अवसरमा प्रधानमन्त्री देउवाले साफ च्याम्पियनशीपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगद सहित सम्मान गर्नुभयो। गत असोज 15 देखि 30 गतेसम्म भएको खेलमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो। सरकारले खेलाड़ीलाई जनही 5 लाख रूपियाँ, 3 जना प्रशिक्षकलाई जनही 3 लाख रूपियाँ र अफिसियललाई प्रमाण पत्र सहित सम्मान गरेको हो। सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टोलीका खेलाड़ीलाई जनही 5 लाख रूपियाँ पुरस्कार प्रदान गर्ने यसअघि नै घोषणा गरेको थियो। पूर्व घोषणा अनुसार सरकारले आज सम्मान गरेको हो। युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा विभागीय मन्त्री महेश्वर जंग गहतराजले फुटबल खेलले उत्कृष्टता प्राप्त गर्न सक्ने हुँदा यस खेलको विकास र विस्तारमा सरकारले ध्यान दिनुपर्ने भनाई व्यक्त गर्नुभयो। गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी परियोजनालाई अगाडि बढ़ाउने नेपाल सरकारको दायित्व रहेको बताउनु भएको छ। नेपाली कांग्रेस प्रदेश नम्बर 2 अधिवेशनका लागि आज जनकपुर धाम पुग्नुभएका गृहमन्त्री खाँडले संचारकर्मीसँग कुरा गर्दै यसअघिका सरकारका पालामा उक्त परियोजनाका लागि प्रक्रियाहरू अगाडि बढ़ाइएको र नेपालको विकासका लागि परियोजनासँग सरकारले सम्झौता गरेकाले एमसीसीलाई अगाडि बढ़ाउनु सरकारको दायित्व रहेको बताउनुभयो। उहाँले एमसीसी परियोजनाले नेपाललाई विद्युतीकरण तथा यस सम्बन्धी परियोजना एवं सड़क निर्माण परियोजनाका लागि निशर्त अनुदान दिन लागेको जानकारी दिनुभयो। गृहमन्त्री खाँडले कुनै पनि प्रस्ताव अगाडि बढ़ाउनु भन्दा पहिले सहमति र सहकार्य आवश्यक रहेकाले सरकार यसको तयारीमा लागेको समेत बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले 2 अध्यादेश बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आज बसेको बैठकले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश 2078 र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश 2078 लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। यसअघि सांसद प्रेम सुवालले 2 छुट्टा छुट्टै अध्यादेशलाई अस्वीकार गरियोस् भनिराख्नु भएको प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आजको बैठक शुरू हुने बित्तिकै नाराबाजी गर्दै रोस्टम घेराउ गरी अवरोध गरेका थिए। एमाले सांसदले नाराबाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावलीमा अदालतमा विचाराधीन विषयमा छलफल हुन नसक्ने व्यवस्था रहेको तर्फ पटक पटक ध्यान आकर्षण गराउँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। सभामुख सापकोटाको आग्रह पछि पनि एमाले सांसदहरूले नाराबाजी र रोस्टम घेराउ जारी राखे पनि सभामुखले संसदको आजको कार्यसूची अगाडि बढ़ाउनु भएको हो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले जिल्लाको जोरायल गाउँपालिका 1, 2, 3 र 4 एकल महिला असहाय गरीब तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्नुभएको छ। चिसोबाट जोगाउनका लागि उक्त गाउँपालिकामा रहेका 756 जनालाई न्यानो लुगा वितरण गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो। मन्त्री आले आफ्नै लगानीमा चिसोका समयमा लुगा वितरण गरेपछि डोटीका नागरिकहरू निकै खुशी भएको वडा नम्बर 2 वडा अध्यक्ष मान बहादुर मल्लले बताउनुभयो। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका खुल्ला एक पदमा मदन कृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ। महाधिवेशन अन्तर्गत मंगिर 27 गते भएको निर्वाचनमा कुल 1640 मतका साथ श्रेष्ठ विजय हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। उहाँका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले 887 मत प्राप्त गर्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिले विधान एवं नियमावली विपरीत काम गरेको जनाउँदै काठमाण्डुमा कार्यरत कर्मचारीहरू एक हप्ता अघिदेखि आन्दोलनमा उत्रेका छन्। मानवीय सेवालाई चुस्त बनाउन अहम भूमिका निर्वाह गर्ने कर्मचारीहरू नै आन्दोलित हुँदा सोसाइटीका दैनिक सेवा प्रभावित समेत बनेको छ। तदर्थ समितिको 2077 साल पुष 9 गतेको बैठकले कार्यकारी निर्देशकको पदावधि 3 वर्ष र निर्देशकको पदावधि 5 वर्ष तोक्ने निर्णय गरेको थियो। यो निर्णय सोसाइटीको विधान विद्यमान ऐन नियम र नियमावली विपरीत भएको जनाउँदै कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएका थिए। तदर्थ समितिले प्रशासन कार्यालयको पत्राचार विपरीत कार्यकारी निर्देशक र एकजना निर्देशकलाई सेवाबाट अवकाश दिन थालेपछि कर्मचारी आन्दोलित भएका हुन्। कार्यकारी निर्देशक उमेश ढकाल र निर्देशक डाक्टर मनिता राज भण्डारीलाई तदर्थ समितिले अकस्मात अवकाश पत्र दिएको बताइएको छ। गण्डकी प्रदेश अन्तर्गतको काली गण्डकी करिडोरको बेनी जोमसोम सड़क खण्डको स्तरोन्नति र कालो पत्र गर्ने काम 65% सम्पन्न भएको छ। बेनी जोमसोम कोरला सड़क आयोजनाका प्रमुख जगत प्रजापतिले 11 मिटर फराकिलो सड़कमा वर्खाको समयमा समेत नियमित यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 5 महिनामा सुदूरपश्चिम प्रदेशमा 39,000 भन्दा बढ़ी सवारी साधन कार्यवाहीमा परेका छन्। कार्यवाहीमा परेका सवारी साधनबाट करिब 2,23,00,000 रूपियाँ राजस्व संकलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार 5 महिनाको समयमा सबैभन्दा बढी 14,827 मोटरसाइकल, 10,024 जीप कार, 6,018 ट्रक, 4,947 ट्र्याक्टर, 1,985 बस र 2,047 अन्य सवारी साधन कार्यवाहीमा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
चालू अबको श्रावणदेखि मंसिरसम्म 39,848 सवारी साधन कार्यवाही परेका छन्। सो कार्यवाही बापत 2,22,00,000 92,500 राजस्व उठेको छ।
अघिल्लो आर्थिक वर्षको 5 महिनामा 23,970 सवारी साधन कार्यवाहीमा पर्दा 1,38,57,500 रूपियाँ राजस्व संकलन भएको थियो। यस वर्ष ट्राफिक नियमको बढ़ी उल्लंघन, नयाँ प्रविधिको प्रयोग र प्रहरी बढ़ी परिचालन भएका कारण सवारी साधन बढ़ी कार्यवाहीमा परेका प्रवक्ता सिंहको भनाइ छ।
अहिले रोडहरूको संख्या पनि बढ्यो, त्यसै अनुपातमा ट्राफिकको पोस्टहरूको संख्यामा पनि वृद्धि भएको छ। ट्राफिक पनि बढी खटिएको हुनाले कार्यवाही बढी भयो, राजस्वमा वृद्धि भएको।
यस वर्षको 5 महिनामा सुदूरपश्चिम प्रदेशमा 257 सवारी दुर्घटना भएका छन्। 343 सवारी साधनमा क्षति भएको छ भने 86 जनाको ज्यान गएको छ। सड़कको अवस्था र तीव्र गतिका कारण सवारी दुर्घटना बढ़िरहेको र दुर्घटनामा कमी ल्याउनको लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको बताउनुहुन्छ प्रवक्ता सिंह।
प्रदेश ट्राफिक प्रहरी कार्यालयले आफ्नो मात्र 9 जिल्लामा सबैलाई परिचालन गरी मापसी चेकिङ, ओभरलोड दिन नदिने, रोड परमिट चेक जाँच गर्ने व्यवस्थाहरू मिलाएको छ। चालकले पनि मापसी गरेर सवारी साधन चलाइदिनु भएन, जो यातायात व्यवसाय छन् उहाँहरूले पनि सवारी साधन कन्डिसन राम्रो अवस्थाको राखिदिनु पर्यो, यात्रुहरूले पनि जथावी बाटो काटिदिनु भएन, सबैले आफ्नो आफ्नो तर्फबाट सचेत भयो भनेपछि सवारी दुर्घटना न्यूनीकरण हुन्छ।
कुनै एक पक्षले मात्र सजग बनेर सवारी दुर्घटना न्यूनीकरण गर्न सकिँदैन, यसका लागि सबै पक्ष सचेत हुन आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
भरतपुर अस्पतालले मृगौलाको डायलासिस मेसिन कम भएपछि 3 मेसिन थप गरेको छ। अस्पतालमा यसअघि 9 मेसिनबाट सेवा दिँदै आएकोमा 3 थप गरी 12 मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो। पुष 1 गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा शुरू भइसकेको उहाँले जानकारी दिनुभयो। डोटी जिल्लाको पूर्वी क्षेत्रमा पर्ने कियाई सिंह गाउँपालिका 4 बयलमा जंगली भालुले आक्रमण गर्दा 38 वर्षीय पपी विष्ट गम्भीर घाइते हुनुभएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बास्कोटा बोक डाँडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर अयरले जानकारी दिनुभयो। भालुले आक्रमण गर्दा उहाँ भीरबाट करिब 50 मिटर तल खसेकाले थप चोट पुगेको बताइएको छ। घाइतेको दिपायलमा उपचार भइरहेको छ। पछिल्लो समय मौरी पालन व्यवसाय आमदानीको राम्रो स्रोत बन्न थालेको छ। पर्साको ठोरीका एक व्यवसायी मौरी पालनबाट वार्षिक 20 लाख रूपैयाँ भन्दा बढ़ी आमदानी गरेको बताउनुहुन्छ। वीरगंजबाट संवाददाता राजेन्द्र सिंहको रिपोर्ट।
थोरी गाउँपालिका वडा नम्बर 3 बुद्धनगर व्यावसायिक रूपमा मौरी पालनका लागि राम्रो आमदानीको स्रोत भएको छ। चितवनमा यसै व्यवसायबाट राम्रो आमदानी र अनुभव बटुलेका लोकबहादुर गुरूङले शुरू गर्नुभएको यो व्यवसायबाट समाजलाई नयाँ सन्देश पनि दिनुभएको छ। पर्साको ठोरीसँग पुरानो सम्बन्ध राखेका लोकबहादुर गुरूङ मौरी पालनबाट हुने उत्पादनले मानिसको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने अनि धेरैले रोजगारी पनि पाउने बताउनुहुन्छ।
जुन ब्रेन ट्युमर हुन्छ खानी पारखीलाई चाहिँ कहिले पनि लाग्दैन र स्मरण शक्ति बढाउँछ, ग्यास्ट्रिकहरू हुन्छ, अपाच हुन्छ त्यसलाई पचाउने काम गर्छ, कुपोषण हुन दिँदैन र अहिले 100 घार बराबर एकजनालाई जिम्मा दिएको हुन्छ र भविष्यमा यसै ठाउँमा 400-500 घार चाहिँ मैले तयार गर्ने मेरो योजना छ।
मौरी पालनमा कामदारको रूपमा धेरै वर्षदेखि सक्रिय नन्दलाल तामाङ यो सिजनको पहिलो पटकको मह निकाल्दै गर्दा निकै उत्साहित पनि देखिनुभयो।
यो सिजनको पहिलोचोटि मह निकाल्दैछु, मह निकालिन्छ अनि त्यसपछि
मौरी पालक व्यवसाय गुरुङ अब पुष महिनामा करिब 14 जिल्लासम्म पुग्ने लक्ष्य रहेको बताउनुभयो। विगत 5 वर्षदेखि ठोरीमा मौरी पालन अनि व्यवसाय गर्दै आइरहनु भएको वहाँ वार्षिक 20-21 लाखसम्म आमदानी गरेको सुनाउनुहुन्छ।
अहिले 20-21 लाखको चाहिँ इन्कमहरू गरिरहेको छु, यो पुष महिनामा 14 जिल्लामा मैले लन्च गरिरहेको छु।
मौरी व्यवसाय लोकबहादुर गुरुङ जस्तै स्वदेशमै काम गर्न सके विदेश वा खाडीको शहर गएर जोखिम मोलेर श्रम शोषणमा पर्नुपर्ने अवस्थाको अन्त्य हुने देखिन्छ। राजेन्द्र सिंह, रेडियो नेपाल, वीरगंज।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। मलेसियामा आएको भीषण बाढ़ीमा परि 14 जनाको मृत्यु हुनको साथै 10,000 मानिस विस्थापित भएका छन्। 3 दिनसम्म लगातार परेको पानीपछि मलेसियाका 8 राज्यमा बाढ़ी आउनुका साथै धेरै ठाउँमा डुबानको समस्या उत्पन्न भएको छ। मलेसियामा दशकौं पछि यस्तो बाढ़ी आएको हो। बाढ़ीपछि प्रभावकारी रूपमा उद्धार नगरेको भनी सरकारको व्यापक आलोचना भएको छ। विश्व स्वास्थ्य संगठन WHOले ओमिक्रोन कोरोना विश्वभरि फैलिरहेकाले बिदा मनाउन कतै जाने योजना बनाइरहेकाहरूलाई हाललाई कतै घुम्न नजान सुझाव दिएको छ। ओमिक्रोनबाट संक्रमित भएर ज्यान जोखिममा पार्नुभन्दा बिदा मनाउने योजना रद्द गर्नु राम्रो हुने WHOका प्रमुख डाक्टर टेड्रोस अदनोम गेब्रियससले बताउनुभयो। अमेरिकामा अहिले ओमिक्रोन सबभन्दा ठूलो खतराको रूपमा रहेको विज्ञहरूले बताइरहेका बेला WHOले सबैलाई सजग रहन आग्रह गरेको हो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अमेरिकी सहयोग परियोजना MCCको सम्झौता अगाडि बढ़ाउनु सरकारको दायित्व भएको गृहमन्त्री बालकृष्ण खाँडको भनाई। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलको विरोधका बावजूद 2 अध्यादेश स्वीकृत र मलेसियामा दशकौं यताको भीषण बाढ़ी, 14 जनाको मृत्यु, हजारौं विस्थापित। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।